नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 30 दिन बाँकी।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आजदेखि नयाँ वर्ष 2074 शुरू, मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ अभियान पनि शुरू।
चुनावका लागि आयोगले 80% काम सकेको प्रमुख निर्वाचन आयुक्त यादवको दावी, भोलिदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने।
एमबी दुगड समूहद्वारा 157 मेगावाट क्षमताका 3 जलविद्युत आयोजनाको निर्माण शुरू, बुढी गण्डकी आयोजनाबाट जग्गा डुब्ने, धादिङका जग्गा धनीले मुआवजा पाउन थाले।
अमेरिकाले अहिलेसम्मकै ठूलो बम अफगानिस्तानमा खसाल्यो, 36 आईएस लडाकु मारिएको दावी।
र डीपीएल क्रिकेटमा सीवाईसी अत्तरिया र रूपन्देही च्यालेन्जर्स विजयी, आईपीएल क्रिकेटमा मुम्बईले बेंगलोरलाई हरायो, केही बेरमा गुजरात र पुणे खेल्दै।
मेरो बच्चाले किन अरूसँग खेल्दैन,
मेरो बच्चाले किन बोल्दैन,
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन।
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
अस्थायी शिक्षकहरूलाई स्थायी हुने सुवर्ण अवसरलाई मध्यनजर गरी किर्तिपुर भ्याली इन्स्टिच्युटले सबै तह र सबै विषयका विशेष तयारी कक्षाहरू धमाधम सञ्चालन गरिरहेको छ।
हाम्रा विशेषताहरू:
विषय विज्ञ, पाठ्यक्रम निर्माणमा संलग्न र अनुभवी प्रशिक्षकहरूद्वारा बिहानी दिवा तथा सन्ध्याकालीन कक्षाहरू सञ्चालन गरिने।
नियमित रूपमा सब्जेक्टिभ तथा अब्जेक्टिभ टेस्ट लिई तत्काल फिडब्याक दिइने।
न्यून शुल्क तथा अध्ययन मैत्री वातावरणमा होस्टेलको सुविधा।
साथै एसईई दिएर बसेका विद्यार्थीहरूको लागि फुल स्कोलरसिप तथा भारी छुट सहित ब्रिज कोर्स, इंग्लिश ल्याङ्ग्वेज र कम्प्युटरका कक्षाहरू पनि सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट, किर्तिपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01-433-2509।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आजदेखि नयाँ वर्ष 2074 शुरू भएको छ। शुभकामना आदान प्रदान, भेटघाट र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिएको छ। विक्रम सम्बतलाई आधार मानि हरेक वैशाख 1 नेपालमा नयाँ वर्षका रूपमा मनाउने प्रचलन छ। विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्र हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अंकनमा आधारित छ। विक्रम सम्बत अंग्रेजी पात्र भन्दा झण्डै 56 वर्ष 8 महिना 15 दिन अगाडि छ। सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन्। नयाँ वर्षमा नयाँ काम शुरू गर्ने, आपसमा शुभकामना आदान प्रदान गर्ने वर्ष, शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ।
नागरिकलाई स्वास्थ्यप्रति थप जिम्मेवार बनाउन भन्दै यो वर्षलाई मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ अभियान शुरू भएको छ। काठमाडौँको बसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहालले झण्डोत्तोलन गरेर अभियानको शुभारम्भ गर्नुभयो। म रक्सी र सुर्तीजन्य पदार्थ खान्न, नियमित व्यायाम गर्छु, स्वास्थ्य परीक्षण नियमित गराउँछु, पोषणयुक्त खानेकुरा खान्छु, परिवारको स्वास्थ्यप्रति सचेत रहन्छु भन्ने 5 प्रतिबद्धता गर्न र ती प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ। अहिले जीवनशैलीमा आधारित रोगको उच्च प्रकोप, समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र देशका लागि हेरचाह र उपचारको खर्चको भारमा वृद्धि, अकाल मृत्यु र अपाङ्गताको वृद्धि भइरहेकोले जीवनशैलीमा परिवर्तन गराउन अभिप्रेरित गर्नका लागि अभियान थालिएको स्वास्थ्य मन्त्री गगन थापाले बताउनुभयो।
नयाँ वर्षको पहिलो दिन नै सरकारले 2 अभियान शुरू गरेको छ। एउटा काठमाडौँ उपत्यकाभित्र हर्ड निषेध र अर्को मेरो वर्ष अभियान। दुवै अभियान नागरिकको स्वास्थ्यसँग जोड़िएका छन्। तर अभियानलाई प्रभावकारी बनाउन भने नागरिक आफै जिम्मेवार बन्नुपर्ने देखिन्छ। मदन पौड्यालको रिपोर्ट।
हरण निषेध भनेको पहिलो दिन आज काठमाडौँमा झर्को लाग्ने चर्का हरण भने रोकिएनन्। काठमाडौँ उपत्यकामा दैनिक झण्डै 800,000 गाड़ी गुड्छन् र ती गाड़ीले हरन बजाउँछन्। हरन बजाउन नपाउने नियम राम्रो भए पनि मुखले कराउने कुरा हुँदैन भन्नुहुन्छ ट्याक्सी चालक रवि शाह।
मान्छेको भिड हुन्छ, त्यहाँनिर हरन नबजाए त मुखले कराउने कुरो भएन। जानकारी पनि हुनु पर्यो कि, सबैलाई जानकारी हुनु पर्यो, प्रत्येक ड्राइभिङ गर्ने मान्छेलाई जानकारी हुनु पर्यो यो हरनले चाहिँ के गर्छ हरनको विषयमा। होइन,
चर्को हरन र कोलाहल कम गर्न भन्दै सरकारले नयाँ वर्षको पहिलो दिनदेखि अभियान थालेको हो, तर अभियान पूर्ण पालना नहुँदा कानै खाने गरी हरन सुन्नु परेको छ। कोटेश्वर बस्ने निर्मला अधिकारीलाई पनि अभियान सफल हुन सक्दैन कि भन्ने लागेको छ।
ट्याक्सीमा आएको, ट्याक्सीमा आउँदा हरन बजाउनु भयो त्यो दाइले, हरन बजाएपछि कुरा आयो, आज हरन बजाउन पाइँदैन भन्ने कुरा आउँदाखेरि अब हरन त नबजाउने भन्ने नियम त आयो, तर त्यो खासै लागू हुन्छ जस्तो चाहिँ लागेको छैन, किनभने हामी जनता नै बुझ्दैनौ क्या।
काठमाडौँ उपत्यकामा मापदण्ड भन्दा बढी नै ध्वनि प्रदूषण छ। अनावश्यक हरन बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नो हर्नको व्यवस्था गरिएको हो। शहरी क्षेत्रभित्र अनावश्यक हरन बजाउने प्रवृत्तिले कतिपयमा मानसिक समस्या समेत निम्त्याउने गरेको छ। शान्त शहर बनाउन चालक मात्रै होइन नागरिकले पनि सहयोग गर्नुपर्छ, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामा।
सडक चाहिने पैदल यात्रीले सही हिसाबले प्रयोग गरेको पाइएन। जेब्रा क्रसिङ नेपाल सरकारले व्यवस्था गरेका छ, तर त्यो चाहिने हिँड्ने पाटी परिपाटी चाहिँ हामी कहाँ बसेन। के देख्छु भने जेब्रा क्रसिङ छ, 3-4 मिटर उता दाहिनेबाट 3-4 मिटर बायाँबाट चाहिने बाटो यसो चाहिने हात देखाएर गाडी रोकेर हिँड्ने प्रचलन हामी कहाँ भयो।
ध्वनि प्रदूषण कम गर्न थालिएको नो हर्न अभियान जस्तै आजैदेखि मेरो वर्ष अभियान पनि शुरू भएको छ। बढ्दो प्रदूषण, मदिरा, धूमपान तथा सुर्तिजन्य पदार्थको सेवन, व्यायामको कमी, अस्वस्थ खानपानले बिरामी बढ्दैछन्। यो क्रम रोक्नका लागि मेरो वर्ष अभियान शुरू भएको हो। नागरिक बिरामी नपरून् भनेर सरकारले नियम कानून बनाए पनि आफ्नो स्वास्थ्यप्रति जिम्मेवार हुनुपर्ने नागरिककै दायित्व हो। झापा गौरादह नगरपालिका छ कि शारदा पराजुली।
यो कार्यक्रमले हामीले यस्तो ऊर्जा ल्यायो, सफा पानी पिउनु पर्ने रहेछ, सफा सुगर भएर हिँड्नु पर्ने रहेछ, आफ्नो घर पहिला सफा पार्नुपर्छ, छिमेक अनि टोल अनि गाउँ अनि सहर यसरी सफा गर्ने नीतिगत ढङ्गले भयो भने यस्ता कुराहरूको निश्चित गरेर लान सकिन्छ।
हरेक व्यक्ति स्वस्थ रहनका लागि व्यक्तिगत सचेतना र प्रतिबद्धता उत्तिकै जरुरी छ भन्नुहुन्छ स्वास्थ्य मन्त्री गगन थापा।
स्वस्थ रहन पाउनु तपाईँको अधिकार हो, हरेक नागरिकलाई स्वस्थ राख्नु सरकारको दायित्व हो, सरकार आफ्नो दायित्व पूरा गर्न दृढ छ र नागरिकले जिम्मा आफ्नो जिम्मेवारी पूरा गर्नु भएन भने हामीले एक्लैले मात्र ब्याटल हामी जित्न सक्दैनौ।
सरकारले मात्रै अभियान गर्दैमा केही हुँदैन, त्यसैले आफू स्वस्थ रहन र देश स्वस्थ राख्न नागरिकले पनि अभियानलाई सहयोग पुग्ने गरी व्यवहार परिवर्तन गर्न आवश्यक छ।
सरकारले दुईवटा अभियान थालेकै दिन हास्य कलाकार धुर्मु सुन्तलीले भने मुसार बस्ती निर्माणको अभियान सम्पन्न गरेका छन्। नयाँ वर्षको पहिलो दिन आज महोत्तरीको बर्दिवासका मुसहर समुदायले नयाँ घर पाएर दङ्ग परेका छन्। धुर्मु सुन्तली फाउन्डेसनले बर्दिवास दुईमा बनाएको एकीकृत नमूना बस्ती आज मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ। कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एकीकृत मुसहर बस्ती संरक्षण समितिका अध्यक्ष बिल्तु सदालाई साँचो दिएर 53 घर रहेको नमूना बस्ती हस्तान्तरण गर्नुभयो। धुर्मु सुन्तली फाउन्डेसनले 3 कोठा र बरण्डा सहितको 50 आवासीय घर, एउटा सामुदायिक भवन निर्माण गरेको छ। बस्तीका 3 घर भने गैर मुसहर समुदायका लागि प्रदान गरिएको छ। घर पाएका स्थानीय बासिन्दाले आफूहरूका लागि धुर्मु सुन्तली भगवान सरह भएको बताएका छन्। अहिलेसम्म आफूहरूलाई हेला हुँदै आएकोमा अब गाउँले आफूलाई पनि सम्मानको दृष्टिले हेर्ने आशा उनीहरूले व्यक्त गरेका छन्। एउटा घर बनाउन झण्डै 8,00,000 रुपियाँ खर्च भएको जानकारी दिँदै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले अब गाउँ गाउँमा धुर्मु सुन्तली जन्मनु पर्ने बताउनुभयो।
नयाँ वर्षको शुरूआतसँगै पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले आजदेखि हर्षोल्लासका साथ सिरुवा पर्व मनाएका छन्। झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझी लगायतका जातिले 3 दिनसम्म हर्षोल्लासका साथ सिरुवा मनाउने गर्दछन्। नयाँ वर्षको पहिलो दिन वैशाख 1 गते पानी सिरुवा, 2 गते काज सिरुवा अर्थात हिलो छ्यापेर तथा 3 गते रंग सिरुवा खेलिने चलन रहेको झापा बनियानीका खुशीलाल राजवंशीले बताउनुभयो। त्यस्तै सुदूरपश्चिमको पहाड़ी जिल्लाका सिन्दाले आज विशु पर्व मनाएका छन्। डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा तथा डोटीका बासिन्दाले बिहानैदेखि एकअर्कालाई सिस्नु लगाउँदै विशु पर्व मनाएका हुन्।
नेपालको व्यवसायिक घराना एमभी दुगढ समूहले स्वदेशी पूँजी परिचालन गरेर 157 मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजना निर्माण शुरू गरेको छ। एकैपटक 157 मेगावाटको तीन ठूला आयोजना निर्माण शुरू गर्ने एमभी दुगढ समूह पहिलो व्यवसायिक घरानाको रूपमा स्थापित भएको छ। ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुप कुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा आयोजनाको शिलालेख अनावरण गर्नुभएको छ। समूहले 77 मेगावाट क्षमताको लिखु एक आयोजना पान हिमालय इनर्जी, 51 मेगावाटको लिखु दुई आयोजना ग्लोबल हाइड्रो पावर एसोसिएट र 29 मेगावाटको लिखु ए आयोजना नुम्बुर हिमालय हाइड्रो पावर प्रणाली मार्फत निर्माण शुरू गरेको हो।
बुढी गण्डकी जलविद्युत आयोजनाले धादिङका जग्गा डुब्ने जग्गा धनीलाई मुआब्जा दिन शुरू गरेको छ। धादिङका खरी, मैदी र सलाङका 23 जग्गा धनीको 38 कित्ता जग्गाको 3,07,59,700 रूपियाँ मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक धादिङ वेशी शाखामा जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट र चुनाव सम्बन्धी खबरसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विक्रम सम्बत 2040 सालमा मदन पुरस्कार पाएको अलिखित उपन्यासका लेखकको नाम के हो?
ए डाक्टर ध्रुवचन्द्र गौतम, बी रुद्रराज पाण्डे।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 मा SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ अभियान शुरू, धुर्मुस सुन्तलीले महोत्तरीमा बनाएको नमूना बस्ती मुसहर समुदायलाई हस्तान्तरण, एमभी दुगढ समूहद्वारा 157 मेगावाट क्षमताका तीनवटा जलविद्युत आयोजना निर्माण शुरू लगायतका खबर प्रस्तुत
गर्यौं।
विकासको पहल, चुनावी चहल पहल।
राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयपछि हुन लागेको स्थानीय तहको चुनावमा सबैको सहभागिता आवश्यक रहेको बताउनु भएको छ। मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले चुनावले सबै नागरिकको हक अधिकार सुनिश्चित गर्ने र विकासले गति लिने भएकोले चुनावमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले स्थानीय तहको चुनावको लागि छोटो अवधिमै पनि 80% तयारीको काम पूरा भइसकेको बताउनु भएको छ। नयाँ वर्षको अवसरमा काठमाडौँमा भएको कार्यक्रममा प्रमुख आयुक्त यादवले पर्सी आइतबारदेखि चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा हुने भन्दै मधेसमा पनि चुनावका लागि काम सहज रूपमा भइरहेको बताउनुभयो। चुनावको लागि खेलाड़ीका रूपमा रहेका राजनैतिक दल चुनावको मैदानमा ओर्लिसकेका र आयोग पनि अर्जुन दृष्टि लिएर अघि बढ़िसकेको हुँदा चुनावमा अब शंका उपशंका नगर्न प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गर्नुभयो। मतदाता परिचय पत्र, मतदाता नामावली, मतपत्र र मतपेटिकाको छपाई र व्यवस्थापनको काम एकैसाथ भइरहेको बताउँदै प्रमुख आयुक्त यादवले चुनावको माहौल बनिसकेको दावी गर्नुभयो।
यस्तै निर्वाचन आयोगले भोलिदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्ने जनाएको छ। मतदाता शिक्षाका लागि सबै जिल्लामा तालिम दिइसकेकोले भोलिदेखि मतदाता शिक्षा कार्यकर्ता गाउँ गाउँ जाने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो। एउटा निर्वाचन केन्द्रमा एकजना मतदाता कार्यकर्ता अनिवार्य रूपमा खटिने उहाँले जानकारी दिनुभयो। आयोगले सबै मतदान केन्द्रका लागि 21,000 जना मतदाता शिक्षा कार्यकर्ता खटिने जनाएको छ।
उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी मोर्चाले चुनावमा भाग नलिए पनि वैशाख 31 गते एकै चरणमा स्थानीय तहको चुनाव गराउने निर्णयमा सरकार पुगेको बताउनु भएको छ। रिपोर्टर्स क्लबले आज गरेको कार्यक्रममा मन्त्री थापाले मोर्चाको माग सम्बोधनका लागि संशोधन प्रस्ताव दर्ता गराएको तर त्यसलाई पनि मोर्चाले अस्वीकार गरेर भूल गरेको बताउनुभयो। यद्यपि मोर्चालाई चुनावमा लैजान अन्तिम समयसम्म पनि पहल जारी राख्ने मन्त्री थापाको भनाइ थियो।
नेकपा माओवादी केन्द्रले वैशाख 9 गतेसम्म सबै उम्मेद्वारको टुङ्गो लगाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले वैशाख 31 गते हुने चुनावका लागि पार्टीका तर्फबाट 9 गतेभित्रमा उम्मेद्वार चयन गरिसक्ने निर्णय गरेको हो। बैठकले 9 गते दिउँसो 1 बजे 744 स्थानीय तहमा चुनावी सभा गर्ने निर्णय गरेको पनि माओवादी केन्द्रले जनाएको छ। यस्तै चुनावका लागि घर दैलो कार्यक्रम पनि सञ्चालन गरिनेछ। माओवादी केन्द्रले मधेसी मोर्चालाई वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गर्दै चुनावमा सहभागी हुन पनि आग्रह गरेको छ। बैठकले मधेसी मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार गर्न सरकारलाई आग्रह पनि गरेको छ।
स्थानीय तहको चुनाव नजिकिँदै जाँदा मधेस केन्द्रित दलहरूले पार्टी एकीकरण प्रयासलाई तीव्रता दिएका छन्। यसअघि पटक पटक एकताको कोशिश गरे पनि सफल नभएका मधेसी दलले अब भने निचोडमै पुग्ने गरी गृह कार्य शुरू गरेका हुन् र मधेसी दलहरू तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको निवास भक्तपुरमा अहिले पनि छलफलमा छन्। एकताकै लागि दोस्रो तहका नेतामा मात्र सीमित हुँदै आएका मधेसी मोर्चामा आबद्ध 7 मध्ये 6 दलका शीर्ष नेताहरूबीच अहिले घनीभूत छलफल भइरहेको छ। प्रकाश ढकालको रिपोर्ट।
कुनै समय पार्टी विभाजन र टुटफुटका पर्याय जस्तै बनेका मधेस केन्द्रित दलहरू धमाधम पार्टी एकीकरणमा जुटेका छन्। 2063-64 सालमा मधेस आन्दोलन शुरू भएसँगै ठूला पार्टीबाट विभाजित भएर र आन्दोलनबाट स्थापित भएका दलहरू अहिलेसम्म विभाजनको मार खेप्दै आए पनि अब भने एउटै पार्टी बनाउने अभियानमा जुटेका हुन्। राष्ट्रिय दल हुनका लागि समानुपातिकतर्फ 3% र प्रत्यक्षमा 1 सीट जित्नै पर्ने प्रावधान राखिएपछि एउटै उद्देश्यका लागि लड्दै आएका मधेसी दललाई एकीकरण गर्न दबाव परेको हो। संघीय समाजवादी फोरम नेपाल बाहेक मधेसी मोर्चामा आबद्ध अरू 6 दल एउटै पार्टी बनाउने अन्तिम चरणमा पुगेका छन्। दोस्रा तहका नेताहरूले गरेको एकता प्रयास सकारात्मक भएपछि 6 वटै पार्टीका अध्यक्षहरूले तमलोपा अध्यक्ष महन्त ठाकुरको भक्तपुर सानो ठिमीमा रहेको निवासमा जम्मा भएर अहिले पनि छलफल गरिरहेका छन्। नयाँ बन्ने पार्टीको नाम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नै राख्ने सहमति भएको छ। अब पार्टीमा नेताहरूको वरिष्ठता, झण्डा, चुनाव चिन्ह लगायतका विषयलाई टुङ्गो लगाएर औपचारिक घोषणाको तयारीमा मधेसी दल जुटिसकेका छन्। पार्टीको अध्यक्षमा महन्त ठाकुरलाई सबैले स्वीकार गरेका छन्। लामो समय राजनीतिमा लागेर कांग्रेसको महामन्त्री समेत भइसकेका र अरूभन्दा अनुभवी भएकाले ठाकुरलाई नेताका रूपमा सबैले स्वीकार गरेका हुन्। अर्कोतर्फ शीर्ष नेता रहेको अध्यक्ष मण्डल बनाएर सामूहिक नेतृत्व गर्ने विकल्पमा पनि छलफल भइरहेको छ। त्यस्तै उपेन्द्र यादव नेतृत्वको मधेसी मोर्चाको अर्को घटक संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पनि एकता प्रयासले अन्तिम रूप लिँदैछ। एकीकृत पार्टीको नाम नयाँ संघीय समाजवादी फोरम नेपाल राख्ने सहमति भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता बाबुराम भट्टराई रहने विषयमा पनि मोटामोटी कुरा मिलिसकेको छ। वैशाखभित्रै एकता गरिसक्ने गरी दुवै पार्टीले कार्यदल पनि बनाएका छन्। एकता प्रयास कसरी अगाडि बढ़िरहेको छ त? कार्यदलका सदस्य एवं नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटा,
शुरूदेखि नै एकीकरण र ध्रुवीकरणको प्रक्रिया मार्फत अगाडि बढ्नुपर्छ भन्या हुनाले त्यही प्रसंगमा संघीय समाजवाद जनजाति पार्टीसँग पनि हाम्रो चाहिँ कुराकानी चाहिँ भएको छ अलिक पहिल्यैदेखि, तर ठ्याक्कै अहिले चाहिँ टुङ्गिने नै अवस्थामा पुगेको छ। हामीले चाहिँ कुनै पनि एकीकरण गर्ने हो भने चुनावलाई प्रभावित गर्ने गरी नै गर्नुपर्छ भनेर त्यो हिसाबले अगाडि बढेका छौँ। त्यो हिसाबले अगाडि बढ्न सङ्घीय समाजवादीसँग मात्र होइन अरू पार्टीहरूसँग पनि हाम्रो त्यही गतिमा अगाडि बढेको।
दुवै पार्टीले केन्द्रीय समितिको बैठकबाट पार्टी एकीकरणको प्रस्ताव पारित गर्ने तयारी गरेका छन्। फोरमले यही वैशाख 6 गते केन्द्रीय समितिको बैठक बोलाएको छ भने नयाँ शक्तिले पनि बैठक बोलाउने तयारी गरिरहेको छ। यस्तै अघिल्लो हप्ता मात्र विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको राष्ट्रिय मुक्ति मोर्चा पार्टीबीच एकता भइसकेको छ। एकीकृत पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ। उसले अरू पार्टीसँग पनि एकता प्रयास जारी राखेको जनाएको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ल है, जुलुसमा धेरै मानिस हुनुपर्छ, गाउँका कोही छुट्नुहुन्न, सबैलाई ल्याउनु नि।
हुन्छ, सुन त, केटाकेटीलाई पनि ल्याउनु नि, बच्चाहरूलाई बुझाइयो भने आमा बुबालाई बुझाउँछन्, मत बढी आउँछ, त्यसपछि हाम्रो जित पक्का।
के भन्नुभएको यस्तो, बाल बालिकालाई कुनै पनि राजनीतिक दलको र्याली, आमसभा, पोस्टर टाँच्ने, पर्चा पम्पलेट बाँड्ने, निर्वाचनको केन्द्रमा वयस्कको सच्चामा लाइन बसाउने, विजय जुलुस वा पक्ष विपक्षमा प्रयोग गर्न पाइँदैन।
बाल बालिकालाई दलगत राजनीतिमा लगाउनु बाल अधिकारको उल्लङ्घन हो, बाल बालिकालाई बालापनमै हुर्कन दिउ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। ओखलढुङ्गाको सबैभन्दा अग्लो स्थानमा रहेको देम्बा डाँडामा थालेदेम्बा पर्यटन महोत्सव शुरू भएको छ। पर्यटकीय पदमार्ग तथा गन्तव्यको रूपमा विकास गर्न ओखलढुङ्गाकै सबैभन्दा अग्लो मानिएको देम्बामा महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक देन्डी शेर्पाले जानकारी दिनुभयो। समुद्री सतहदेखि 3,300 मिटरको उचाइमा रहेको थालेदेम्बामा महोत्सव अवधिमा 2,00,000 पर्यटक भित्राउने आयोजकको लक्ष्य छ। महोत्सव 3 दिनसम्म चल्नेछ।
खोटाङको पर्यटकीय स्थल रूपाकोटको पर्यटन प्रवर्धनका लागि रूपाकोट महोत्सव गरिएको छ। रूपाकोट मजुवा नगरपालिकामा पर्ने रूपाकोट डाँडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले नयाँ वर्षको अवसरमा एक दिने रूपाकोट महोत्सव गरिएको हो।
उत्तरी इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर 1 भेडीचोक सामुदायिक वनमा आग लागि भएको छ। देउराली बजार नजिक रहेको वनमा आज दिउँसोदेखि आग लागि भएको हो। झण्डै 4 रोपनी वन क्षेत्र आगलागीबाट नष्ट भएको छ।
नयाँ वर्षको अवसर पारेर उदयपुर जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तक तथा खेल सामग्री वितरण गरिएको छ। स्थानीय उदयपुरका साहित्यकार, पत्रकार, समाजसेवीहरूको समूहको सहयोगमा पुस्तक र खेल सामग्री वितरण गरिएको हो।
लमजुङका विभिन्न गाउँ पर्यटकले भरिभराउ भएका छन्। नयाँ वर्ष मनाउन पुगेका पर्यटकले गाउँ भरिभराउ भएका हुन्। घले गाउँ, काउले पानी लगायत गाउँमा घरवास, प्राकृतिक दृश्यावलोकन दृश्यावलोकनका लागि पर्यटक पुग्न थालेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि साताव्यापी जनचेतनामूलक कार्यक्रम सहित वन्यजन्तु सप्ताह शुरू भएको छ। युवाको अग्रसरता संरक्षण र समृद्धिमा सुनिश्चितता भन्ने नाराका साथ आजदेखि 22 वन्यजन्तु सप्ताह शुरू भएको हो।
मेरो पनि भन्नु छ।
प्युठानका दिनेश महतारा छेत्री उज्यालोको फेसबुकमा लेख्नुहुन्छ, नयाँ वर्ष 2074 सालको सबैमा शुभकामना। यो वर्ष कुनै पनि दैवी विपत्ति नआउन्, नेताहरूमा देश विकासका लागि सुबुद्धि पलाओस् अनि हामी सबै खुशीले बाँच्न पाइयोस्।
लक्ष्मण आचार्य लेख्नुहुन्छ, तोकिएको समयमा चुनाव होस्, हिमाल पहाड़ तराईका भनेर भेदभाव नहोस्, राजनीतिक मतभेद अन्त्य होस् अनि कम्तीमा पनि वर्षभरि टिक्ने सरकार बनाउन दलहरू सफल हुन्। सबैलाई नयाँ वर्षको शुभकामना।
महोत्तरीको बर्दिवासमा धुर्मुस सुन्तलीले बनाएको मुसहर नमूना बस्ती हस्तान्तरण भएको समाचारमा पन्थी राजु ट्वीट गर्नुहुन्छ, धुर्मुस सुन्तलीलाई सलाम छ, उनीहरूलाई गरीब र असहायको आशीर्वाद लागोस्।
रात दिन पसिना बगाउँदै घर परिवार र आफ्नो पेसालाई छाडेर धुर्मुस सुन्तलीले एउटा बस्तीको मुहार फेरेका छन्। धुर्मुस सुन्तलीले थोरै रकममा सबै सुविधा सहितको आकर्षक बस्ती बनाए, तर करोड़ौं रूपियाँको बजेट देखाउने गैर सरकारी संस्थाले कहाँ के कस्ता घर गराएका छन् आजसम्म सार्वजनिक भएको छैन। धुर्मुस सुन्तलीले नागरिक हँसाउन धेरै लगानी चाहिन्न, इच्छा शक्ति भए पुग्छ भन्ने उदाहरण दिएका छन्। अरूले उनीहरूबाट सिकुन्। धुर्मुस सुन्तलीलाई फेरि पनि सलाम।
यसै विषयमा चितवनबाट लक्ष्मण बानियाले हाम्रो आइवीआरमा रेकर्ड गराएको विचार चाहिँ यस्तो छ।
नयाँ वर्ष 2074 पहिलो बिहानी काया कैरनमा धुर्मुस सुन्तलीले मुसहर बस्तीमा नयाँ घर बनाएर हस्तान्तरण गरी भगवानको दर्जा पाएको समाचार सुन्दा अत्यन्त खुसी लाग्यो। दशकौंदेखि मधेसको नाममा राजनीति गर्ने मधेसी दलहरूले काठमाडौँमा आफ्नो गगनचुम्बी महल बनाउनु बाहेक केही गरेनन्। यदि तिमीहरू साँच्चै मधेसीको मुहार फेर्न चाहन्छौ भने धुर्मुस सुन्तली जस्तै दलित मुसहर समाजको विकासमा लाग। यसको लागि संविधान संशोधन होइन, तिम्रो मन विचार र पार्टीको एजेन्डालाई पहिला संशोधन गर।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र सुफल काफले। नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले अफगानिस्तानको नांगहार प्रान्तमा अहिलेसम्मकै सबैभन्दा ठूलो बम खसालेको छ। यो बमबाट लडाकु संगठन इस्लामिक स्टेट आईएसका 36 लडाकु मारिएको बीबीसीले जनाएको छ। मदर अफ अल बम्सको नाम दिएको बम गैर आणविक बम रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। सन् 2003 परीक्षण गरिएको यो बम प्रयोग भने गरिएको थिएन। अमेरिकी रक्षा मन्त्रालयले विद्रोही समूह इस्लामिक स्टेट आईएसको क्षेत्रमा यो बम खसालिएकोले सर्वसाधारणलाई असर नपरेको दावी गरेको छ। यो बम 9,800 किलो र यसको लम्बाई 30 फिट भन्दा धेरै थियो। अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले बम खसालेकोमा निन्दा गर्दै अमेरिकाले अमानवीय व्यवहार गरेको र आफ्नो भूमिको दुरूपयोग गरेको बताउनु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटमा आज सीवाईसी अत्तरिया र रूपन्देही च्यालेन्जर्स विजयी भएका छन्। दोस्रो खेलमा सीवाईसी अत्तरियाले धनगढ़ी टीम चौराहालाई 40 रनले हरायो। पारसगढ़का कप्तान रहेको धनगढ़ी टीम चौराहाको यो लगातार तेस्रो हार हो। चार खेल खेलेको अत्तरियाको भने यो दोस्रो जीत हो। जीतका लागि 143 रनको लक्ष्य पछ्याएको चौराहाले 20 ओभरमा 9 विकेट गुमाउँदै 102 रन मात्र बनायो। उसका लागि राम नरेश गिरीले 39 रन बनाए। यसअघि आज भएको पहिलो खेलमा रूपन्देही च्यालेन्जर्सले काठमाडौँ गोल्डेन्सलाई 15 रनले हराएको छ। यो जितसँगै लगातार 3 खेल जितेको रूपन्देही तालिकाको शीर्ष स्थानमा छ। 136 रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 120 रन मात्र बनाएको थियो।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज भएको पहिलो खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ। मुम्बईले रोयल च्यालेन्जर्स बेंगलोरलाई 4 विकेटले हराएको हो। जितका लागि पाएको 143 रनको लक्ष्य मुम्बईले खेल सकिनु 7 बल अघि नै भेटायो। बेंगलोरका स्यामुएल्स बद्रीले ह्याट्रिक सहित 4 विकेट लिए पनि टीमलाई जिताउन सकेनन्। पहिला ब्याटिङ गरेको बेंगलोरले 20 ओभरमा 5 विकेट गुमाउँदै 142 रन बनाएको थियो। बेंगलोरका विराट कोहलीले 62 रन बनाए। उनले यो सिजनमा आज पहिलोपल्ट खेलेका हुन्। आईपीएलमा अहिले गुजरात लायन्स विरूद्ध टस हारेको राइजिङ पुणे सुपर जायन्ट्सले पहिला ब्याटिङ गर्ने अवसर पाएको छ, तर पुणेलाई शुरूआती झड्का लागेको छ। उसका अजिङ्का रहाणे खाता नखोली आउट भए। ताजा अवस्थामा पुणेले 2 ओभर 3 बल को खेल सकिँदा 21 रन बनाएको छ एक विकेट गुमाएर, उसका राहुल त्रिपाठी 11 रन र स्टिभेन स्मिथ 8 रन बनाएर क्रिजमा छन्। आइपीएल क्रिकेटको ताजा अपडेट मोबाइलमा पनि पाउन सकिन्छ, त्यसका लागि मोबाइलको म्यासेज बक्समा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आजदेखि नयाँ वर्ष 2074 शुरू, मेरो वर्ष म स्वस्थ, मेरो सुदेश स्वस्थ अभियान पनि शुरू।
चुनावका लागि आयोगले 80% काम सकेको प्रमुख निर्वाचन आयुक्त यादवको दावी, भोलिदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने।
एमबी दुगढ समूहद्वारा 157 मेगावाट क्षमताका 3 जलविद्युत आयोजनाको निर्माण शुरू, बुढी गण्डकी आयोजनाबाट जग्गा डुब्ने, धादिङका जग्गा धनीले मुआवजा पाउन थाले।
अमेरिकाले अहिलेसम्मकै ठूलो बम अफगानिस्तानमा खसाल्यो, 36 आईएस लडाकु मारिएको दावी।
र डीपीएल क्रिकेटमा सीवाईसी अतरिया र रूपन्देही च्यालेन्जर्स विजयी, आईपीएल क्रिकेटमा मुम्बईले बेंगलोरलाई हरायो, दोस्रो खेलमा अहिले गुजरात विरूद्ध पुणेले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।